الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أومن كان ميتا فأحييناه وجعلنا له نورا يمشي به في الناس كمن مثله في الظلمات ليس بخارج منها كذلك زين للكافرين ما كانوا يعملون. صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم.
السلام عليكم.
ذرا بتاؤ کہ جو شخص مردہ ہو پھر ہم نے اسے زندگی دی ہو اور اس کو ایک روشنی مہیا کر دی ہو جس کے سہارے وہ لوگوں کے درمیان چلتا پھرتا ہو، کیا وہ اس شخص کی طرح ہو سکتا ہے جس کا حال یہ ہو کہ اندھیروں میں گھیرا ہوا ہو جن سے کبھی نکل نہ پائے؟ اسی طرح کافروں کو یہ سجھا دیا گیا ہے کہ جو کچھ وہ کرتے رہے وہ بڑا خوشنما کام ہے. تو اس آیت مبارکہ میں سورہ آل عمران کی 122 نمبر آیت، اللہ تعالیٰ نے کمپیریزن کیا ہے دو اشخاص کا یا دو گروپس کا، اور وہ کون سے ہیں کہ جو اپنی زندگی کے منزل کو پہچان گئے ہیں اور دوسرے وہ جنہوں نے اپنی زندگی کے منزل کا تعین صحیح نہیں کیا جس کی وجہ سے وہ بھٹک گئے ہیں اور منزل تک نہیں پہنچ پا رہے. لیکن جو ایکسپلینیشن ہے وہ ایک بڑا یونیک انداز ہے، اس کا منفرد انداز ہے، اور وہ یہ ہے کہ اللہ تعالیٰ نے کہا کہ ایک شخص جو کہ مردہ ہو اور پھر اس کو زندگی دے دی گئی ہو اور پھر اس کو روشنی مہیا کر دی گئی ہو اور جس کے سہارے وہ پھر جس کو لے کر وہ لوگوں کے درمیان چلتا پھرتا. تو یہ ایکسپلینیشن اللہ تعالیٰ نے اس شخص کی ہے کہ جو منزل کا جس نے تعین کر دیا اور اب وہ منزل کو حاصل کرنے کے لیے آگے بڑھ رہا ہے. اور دوسرا جو کمپیریزن میں اللہ تعالیٰ نے شخص رکھا ہے یا گروپ رکھا ہے وہ ہے کہ جو کہ وہ اندھیروں میں گھرا ہوا ہو جن سے کبھی نکل نہ پائے. تو جو منزل کو نہیں تعین نہیں کر سک رہا ہے، جو تعین نہیں کرے گا وہ اس کی طرف بڑھے گا بھی نہیں، تو وہ ایسے ہی ہے جیسے کوئی شخص اندھیروں میں گھر گیا ہو، اسے کچھ پتہ نہیں چل رہا کہ کہاں جانا. تو جو پہلا گروپ تھا جس کا جو کہ منزل کا تعین کر پایا ہے، تو اس کو اللہ تعالیٰ نے اس طرح ایکسپلین کیا کہ مردہ شخص زندہ ہو گیا. دوسرے لفظوں میں جو منزل کا تعین نہ کر پائے وہ ایسے ہی جیسے مردہ ہو، حالانکہ وہ زندگی گزار رہے، فزیکلی وہ زندہ ہے، فزیکلی وہ موومنٹس کر رہا ہے، جو بھی زندگی کے سائنس ہوتے ہیں کہ موومنٹ کرنا، گرو کرنا، وہ ساری کچھ اس میں ہے، انرجی اس کے اندر میٹابولزم چل رہا ہے، وہ کھا پی رہا ہے، نیوٹریشن لے رہا ہے، لیکن اللہ تعالیٰ اس کو کہہ رہے ہیں مردہ ہے. زندہ کون ہے کہ جو کہ منزل کا تعین کر پایا ہو اور اس کی طرف بڑھنا شروع ہو گیا. لیکن پھر آگے والی ایکسپلینیشن بھی بڑی غور طلب ہے کہ وجعلنا لہ نورا، کہ پھر ہم نے اس کو نور دے دیا، منزل کا تعین ہوا، پھر نور دے دیا، اب اس کو لے کے وہ لوگوں کے درمیان پھرتا ہے. تو ہمیں اس آیت مبارکہ سے میسجز لینے ہیں، اور وہ یہ ہے کہ زندگی ہے کیا. قرآن جو ایڈریس کرتا ہے نا، وہ یہی کرتا ہے کہ انسان تم کون ہو، تم نے کیا کرنا ہے، تمہاری منزل کیا ہے اور منزل کیسے حاصل ہو سکتی ہے. یہ ہے قرآن کا موضوع مین، کہ جو اللہ تعالیٰ ایکسپلین کرتے ہیں. اب یہاں پہ جو ایکسپلینیشن ہے وہ یہ کہ منزل کا تعین نہ ہو ایک شخص میں، مطلب کیا کہ اس نے اللہ تعالیٰ کو نہیں پہچانا ابھی تک، یا اس نے اللہ تعالیٰ کو ایم ہی نہیں کیا، آخرت میں اللہ کے قرب کو ایم ہی نہیں کیا، تو غفلت کی زندگی دوسرے لفظوں میں. اور غفلت کی زندگی وہ مسلمان کی بھی ہو سکتی ہے، ضروری نہیں کافر کی یہاں بات ہو رہی، بات یہ ہو رہی ہے کیٹیگرائز کیا کی جا رہا ہے جو ایم اورینٹڈ زندگی گزار رہا ہے اور جو ایم اورینٹڈ نہیں گزار رہا. تو ایک مسلمان بھی ایسا ہو سکتا ہے جو ایم اورینٹڈ زندگی نہ گزار رہا، اور وہ کیا کہ بس جس طرح ایک کافر ہے جس کی ایم نہیں اللہ تعالیٰ، تو کیا اسی طرح صبح ہوتی ہے، اس کی ایک روٹین لائف گزرتی ہے، इतना सब करते हैं कि अपने आप को जिंदा रखने की एफर्ट होती है, अपने आप को जिस्म को नरिश करने की एफर्ट होती है, अपने जिस्म को सहूलियात मुहैया करने की एफर्ट होती है, ये तो सब कर रहे हैं। ये तो कॉमन बिहेवियर है सारे ह्यूमन बींग का, बेशक वो जिस मर्जी रिलीजन से ताल्लुक रखता हो, बेशक जिस मर्जी नेशनलिटी का हो, ये तो सबकी कॉमन चीज है। अल्लाह ताला किसको कह रहे हैं जिंदा, कि जिसने अल्लाह ताला को मंजर बना दी। अब अल्लाह ताला को मंजर बनाने का मतलब ये सिर्फ नहीं है कि उसने अल्लाह ताला की इबादत शुरू कर दी, बल्कि अल्लाह ताला ने बहुत कॉम्प्रिहेंसिव वे में यहां पे बहुत डिटेल्ड मैसेज दिया, और वो क्या है कि वजलना लहू नूरा, कि हमने उसे नूर दे दिया। अब जितना दीन है ना, उसके सारा का सारा वो नूर है। मतलब क्या कि ईमान इंसान के अंदर आता है, नूर आता है, और ईमान उसके अमलों में ढलता है, उसके अमलों से पता चलता है उसके अंदर कितना ईमान है। ईमान सिर्फ क्लेम का नाम नहीं है, अकीदे का सिर्फ नाम नहीं है, सिर्फ इंसान दावा कर ले इसका नाम नहीं है, अमल कितने कितना ढल गया वो असल में ईमान। इसलिए निफाक जो होता है, निफाक कहते हैं ईमान की जिद, एक तो है ना कुफर, कि इंसान ओपनली डिसएग्री करे इस चीज से कि अल्लाह ताला नहीं है, ये उनके अहकाम से डिसएग्री कर ले। एक होता है निफाक कि इंसान वर्बली तो एग्री कर रहा होता है, जुबान से एग्री कर रहा होता है, लेकिन अमल से या दिल से उसको नहीं एग्री कर रहा होता। तो एक होता है अमली निफाक और होता है अकीदे का निफाक। तो दिल से अगर नहीं मान रहा तो वो अकीदे का निफाक है, लेकिन एक है कि कर वैसे नहीं रहा जैसा वो मानता है या जुबान से क्लेम करता है, तो इसे अमली निफाक कहते हैं। तो ईमान क्या है कि अमल भी पूरा ढले। तो जो नूर है ना, ये भी इंसान का बढ़ता है, ईमान भी बढ़ता है, तो ये भी इंसान कामिल नूर वाला बन जाए, कामिल ईमान वाला बन जाए, ये भी उसका अगला टास्क है। पहला है कि मंजिल का तायुन हो जाए कि हाँ मैंने जिंदगी का एक मकसद है, मैंने जिंदगी एम ओरिएंटेड गुजारनी है, हर डिसीजन में मैंने कुछ सोचना है, और उसमें ये पहलू होगा कि आखिरत में क्या बनेगा, उसमें ये पहलू होगा कि अल्लाह ताला मुझसे खुश हो रहे हैं या नाराज हो रहे हैं, ये है एम ओरिएंटेड लाइफ। लेकिन इससे आगे आप बढ़ना है, और वो ये है कि अपनी जितनी भी कमियां हैं, कोताहियां हैं, उनको पूरा करना है अमल के अंदर, और वो जितनी पूरी होती जाएंगी उतना इंसान के अंदर ईमान का नूर बढ़ता जाएगा, और उसको लेके फिर लोगों के दरमियान जिंदगी गुजारना। ये है पूरा जो इस आयत मुबारक में अल्लाह ताला एक्सप्लेन कर रहे हैं। और ये वो लोग थे कि सहाबा आप सल्लल्लाहु अलैहि वसल्लम ने जो लोग प्रोड्यूस किए सहाबा रज़ी अल्लाह ताला अन्हुम, वो इसका मिस्ताक थे। क्या कि वो काफराना जिंदगी थी, मुशरिकाना जिंदगी थी, वहां से वो निकले, उन्हें जिंदगी मिल गई, और फिर उनके अंदर ईमान का नूर आया, और उसको लेके पूरी दुनिया में फैल गए, पूरी दुनिया में फैल गए। ये बड़ी गौर तलब बात है कि सहाबा की जो खसूसियत है, जो उनकी उनकी यूनिक चीज है, वो सिर्फ ये नहीं कि वो इबादत में कामिल हो गए थे, बल्कि अपनी पूरी जिंदगी उन्होंने ढाल दी थी जो आप सल्लल्लाहु अलैहि वसल्लम लेके आए थे, और आप सल्लल्लाहु अलैहि वसल्लम ने प्रैक्टिकल मुसलमान प्रोड्यूस किए। इस आयत मुबारका में भी जो ये यमशी बही फिन नास कह के प्रैक्टिकलिटी की तरफ इशारा है कि प्रैक्टिकल मुस्लिम होता है, आइसोलेटेड जिंदगी नहीं गुजारता, वो एक माशरे के अंदर रह रहा होता है, और माशरे के अंदर वो ना सिर्फ उसको उनके लिए सहूलत का सामान बनता है, उनके लिए सुकून का सामान बनता है, बल्कि उनको गाइड भी करता है। ऐसा मुसलमान होता है पूरी दुनिया को गाइड करता है। तो ऐसे मुसलमान की जरूरत है इस वक्त भी उम्मत को, क्योंकि ये मुकम्मल मैसेज है। सिर्फ दीन हमारा जो है वो सिर्फ मस्जिद तक महदूद नहीं है, वो सिर्फ इबादत तक महदूद नहीं है, वो सिर्फ मुसल्ले तक महदूद नहीं है, बल्कि वो कामिल दीन है। कामिल दीन जब कहा जा रहा है तो उसमें हर चीज है, उसमें अकीदा भी है, उसमें इबादत भी है, उसमें अखलाकियात भी शामिल है, उसमें एक दूसरे डीलिंग्स भी शामिल है, मामलात, उसमें माशर रहने सहने बुदोबा ये सब भी शामिल है। ऐसा मुसलमान जो होता है वो अल्लाह ताला को पसंद है, वो अल्लाह ताला यहां डिस्क्राइब कर रहे हैं, उसको कंपैरिजन में ला रहे हैं दूसरे ग्रुप के सामने कि जो मंजिल का जितना तायुन ना किया। अब मुझे ये गौर करना है तुम्हारे का पढ़ के कि क्या मैं ऐसा मुस्लिम हूं, क्योंकि एक बड़ी मिसकंसेप्शन इस उम्मत के इस वक्त ये भी है कि दीन को सही सा एप्रिहेंशन उसकी नहीं हो रही, समझ नहीं आ रही, इसलिए उस पर अमल करना मुश्किल हो रहा है। तो एप्रिहेंशन में एक ये भी है कि कई लोगों का ये ख्याल है कि सिर्फ ये इबादत तक लिमिटेड है। हालांकि ऐसी बात नहीं है, देखिए आप सल्लल्लाहु अलैहि वसल्लम ने एक बार एक सहाबी से मुसाफे के लिए हाथ आगे बढ़ाया। अब नोट करें इस चीज को कि आप सल्लल्लाहु अलैहि वसल्लम मुसाफे के लिए हाथ आगे बढ़ा रहे हैं, तो वो सहाबी ने हाथ आगे नहीं किया, उन्होंने आगे हाथ नहीं किया। अब ये थोड़ी अनयूजुअल बात है कि बनना तो होता है ना कि एक छोटा बड़े के सामने हाथ आगे करता है, एक आम शख्स आलिम के आगे हाथ सामने करता है, तो आप सल्लल्लाहु अलैहि वसल्लम आगे हाथ बढ़ा रहे हैं शेक करने के लिए और वो हाथ आगे नहीं बढ़ा रहे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछ लिया कि ऐसा क्यों है, तो उन्होंने यही बताया कि मैं सामने जमीन पे काम कर रहा था और मुझे पानी नहीं मिला कि मैं हाथ धो लेता, तो इसलिए मुझे है कि मेरे हाथ में जो कुछ है मिट्टी वगैरह वो आपके हाथ में लग जाएगी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने यह सुना और उनका हाथ पकड़ के चूम लिया कि मेहनत कश और मेहनत के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह से उसको डील की, इतनी उसको उसको रिस्पेक्ट दी। और एक आलिम ये फरमा रहे थे कि उन्होंने कहा कि मेरा जितना मुतालिया है कुरान और हदीस का, किसी मुजाहिद के भी हाथ को आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे बोसा नहीं दिया, इतनी उनसे रिस्पेक्ट एक मजदूर को या एक काम करने वाले को। तो मैसेज क्या है, मैसेज ये है, एक तो ये कि निचले तबके को भी अहमियत देना, जो माशरे के अंदर निचला तबका होता है मेहनत कश मजदूर तबका होता है तो उनको भी एक अहमियत देना, और दूसरी चीज के मेहनत की आदत मेहनत कश की रिस्पेक्ट एक प्रैक्टिकल मुस्लिम। एक और रवायत में आता है कि एक सहाबी रजी अल्लाह तआला अन्हु उनको एक मिशन पे भेजा है ग्रुप को कि आप जाएं फलां जगह पे, तो वो रुक गए पीछे कि मैं बाद में ज्वाइन कर लूंगा, और रुके क्यों कि कुछ नमाजें या एक नमाज मुझे आप सल्लल्लाहु अलैहि वसल्लम के पीछे और पढ़ने का मौका मिल जाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे पूछ लिया जब उन्हें देखा कि मैंने तो आपको भेजा था तो आप क्यों पीछे रुक गए, तो उन्होंने ये कहा कि मेरी ये नीयत थी कि मैं बाद में उन्हें ज्वाइन कर लूंगा, मैं सिर्फ इसलिए रुका हूं कि मुझे आपके साथ नमाज मिल जाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने रिप्लाई किया कि वो जो सुबह चले गए, अब अगर जो कुछ जमीन पे है वो आप सब भी अल्लाह के रास्ते में खर्च कर जाए आप उनके दर्जे को नहीं पहुंच सकते। अब गौर तो बात है कि रुके किस लिए, आप सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में एक नमाज पढ़ने के लिए, लेकिन कहा कि प्रैक्टिकलिटी का एक और मैसेज कि प्रैक्टिकल मैंने भेजा है उन्हें कुछ एक मिशन के लिए भेजा है तो आप उन्हें ज्वाइन करें। तो कुरान और हदीस गौर करने से पता चलता है कि कितना प्रैक्टिकल मुस्लिम जनरेट किए, यानी कि जो यूजफुल फ्रूटफुल रहते हैं माशरे के लिए, प्रोडक्शन देते हैं माशरे को, सोसाइटी पे रोल प्ले करते हैं। इसीलिए ये भी दीन इस्लाम में है कि शादी ना करने को पसंद नहीं किया गया, बल्कि पसंद यह किया गया कि इंसान शादी करे। बहुत सारे उलमा जिन्होंने नहीं शादी की, लेकिन दीन इस्लाम में ये है कि पसंदीदा ये अमल है कि इंसान शादी करे। हालांकि गौर करे तो शादी के बाद इंसान इबादात में कम हो जाता है क्योंकि बिजी लाइफ हो जाती है, इंसान बीवी बच्चों के साथ मशगूल हो जाता है, उनकी जरूरियात उनकी नीड्स नेसेसिटीज को पूरा करना पड़ता है, और अगर इंसान तन्हाई में रहे और शादी ना करे तो वो उसके पास ज्यादा टाइम होता, और इसीलिए बाज़ उलमा ने जो नहीं की तो इसीलिए नहीं की कि उनका ख्याल था कि हमारी जिंदगी में जो मिशन है जो भी वो इल्म का काम करना चाह रहे थे तो उन्होंने उसको प्रायोरिटी दी कि अगर हमने शादी की तो ये हमारा इफेक्ट हो जाएगी। तो जायज है लेकिन पसंदीदा ये है कि शादीशुदा जिंदगी गुजारे। तो हालांकि उसकी इंसान की इबादत इफेक्ट होती है, तो मैसेज क्या है कि यही कि शादीशुदा जिंदगी इसलिए पसंदीदा है कि इंसान कोई प्रोडक्शन यानी कि माशरे को कुछ देता है उस शख्स पर, यानी कि जो इंसान खुद है उस पर माशरे ने रोल प्ले करके उसको तैयार किया, उस पर असातिज़ा ने मेहनत करके उसको तैयार किया, उस पर पेरेंट्स ने मेहनत करके उसको तैयार किया, अपनी जिंदगियां अपनी रातें उस पर कुर्बान की, अपनी मेहनत उस पर लगाई है। अब उसका काम है اور اس پہ ذمہ داری ہے کہ وہ آگے اگلی جنریشن کو تیار کرے. اور یہ جنریشن تیار کرنا بھی پوری عبادت ہے، پورا اس کو ثواب ملتا ہے اس کو، اور اس سے ریلیٹڈ جتنی چیزیں وہ عبادت ہے، بیوی کے ساتھ اچھا سلوک. اسی لیے میاں بیوی کے تعلق پہ جتنے ایمفیسائز ہے قرآن و حدیث کے اندر، دوسرے ریلیجنز میں اتنا شاید نہ ملتا ہو. اور اس کی وجہ یہی ہے کہ اللہ تعالیٰ ایک اچھا گھرانہ دیکھنا چاہتے ہیں، کیونکہ وہ اچھا گھرانہ لیڈ کرتا ہے اچھی جنریشن کو. اچھی جنریشن معاشرے میں فروٹفل رول پلے کرتی ہے، اچھا رول پلے کرتی ہے، پروڈکٹیو رول پلے کرتی ہے، اس کا یونٹی فیملی ہے. تو فیملی کو اللہ تعالیٰ اسٹرانگ دیکھنا چاہتے ہیں، تو احکام دیے جو فیملی کو اسٹرانگ کرتے ہیں، پردے کے احکام دیے کہ فیملی کو اسٹرانگ کرتے ہیں. پردہ نہیں ہوگا فیملی افیکٹ ہوگی، ڈائیورس ریٹ بڑھ جائے گا، ڈائیورس ریٹ بڑھے گا، اگلی جنریشن افیکٹ ہو جائے گی. تو اس طرح سے یہ سارا ایک پورا لنکڈ ہے سارے احکام، اور اس میں اکثر یا کئی جو احکام ہوتے ہیں وہ اس پہ فوکس ہوتے ہیں کہ انسان کی فیملی اسٹرانگ ہو، معاشرے، کیونکہ معاشرے کے لیے ضروری ہے کہ فیملی سسٹم اسٹرانگ. تو میسج کیا ہے؟ میسج یہ ہے کہ پورے دین کی میسج کو سمجھے، اس کے کور میسج کو سمجھے. کور میسج کیا ہے؟ کہ ایک اچھا انسان جو معاشرے کو سکون دے، راحت دے، معاشرے کو اللہ کے قریب لانے کا باعث بنے. حدیث مبارکہ کا مفہوم ہے کہ ایک مومن کی نشانی میں سے یہ بھی بتائی کہ جس کو دیکھ کے اللہ یاد آ جائے، یعنی کہ ایسا مومن ہو کہ اس کو دیکھنے سے ہی اللہ تعالیٰ کی یاد آ جائے، ایسے وہ اللہ کی طرف بلانے والا ہو. وربلی کچھ بھی نہیں کہہ رہا لیکن ایسی لائف گزار رہا ہے لوگوں کے درمیان کہ لوگ اللہ کی طرف اٹریکٹ ہو جاتے. اور یہی صحابہ رضی اللہ تعالیٰ عنہ کی لائف تھی کہ انہوں نے ایسی زندگیاں گزاری کہ جہاں وہ تجارت کے لیے جاتے تھے تو کئی بار وہ لوگ اس کی طرف اٹریکٹ ہو جاتے تھے، اللہ تعالیٰ کی طرف اٹریکٹ ہو جاتے. تو ایسی زندگی گزاری. ایک عالم، ایک شیخ ٹرین میں سفر کر رہے تھے تو ساتھ ایک سکھ تھے. اب وہ سکھ جو تھے نا، انہیں واش روم جانا پڑا. اب ٹرین کے واش روم میں گئے تو تھوڑی بات آئے تو آ کے وہ کہنا شروع ہو گئے کہ ٹرین کا واش روم صاف نہیں ہے اور یہ خیال نہیں کرتی، گورنمنٹ پیسے لیتی ہے لیکن چیزوں کا خیال نہیں کرتی. تو وہ سنتے رہے. تھوڑی دیر بعد وہ اٹھ کے گئے، اب انہیں کچھ نہیں بتایا، اٹھ کے گئے، واش روم گئے، واش روم خود صاف کر کے دھو کے واپس آ کے بیٹھے. انہیں کہا کہ جائیں آپ واش روم یوز کر لیں. کہتے میں ابھی تو ہو کے ہیں، وہ تو گندا. کہا نہیں میں تو گیا تو صاف ہے. اب بتا بھی نہیں رہے اخلاص کہ میں نے جا کے دھو دیے. کہا نہیں میں تو ہو کے ہیں، وہ تو صاف ہے. تو وہ اٹھ کے گئے واش روم کو یوز کیا. اب یہ جو ہے ان کا نام ٹاپ لسٹ پہ آتا ہے انڈو پاک کے علماء میں اور مشائخ، لیکن زندگی ایسے بالکل مٹے ہوتے تھے. یعنی یہ نہیں کہ صرف ممبر میں بیٹھ کے صرف خطبہ دے رہے ہیں یا اس طرح کی لائف ہو، بلکہ جب معاشرے میں جاتے تھے تو وہاں پہ لوگوں کی ہیلپ کرنا، وہاں پہ ہر ایک غم کا خیال کرنا. جیسے آپ صلی اللہ علیہ وسلم خود تھے کہ خود ہر ایک کی فکر ہوتی، کوئی اماں سامان اٹھا کے لے کے جا رہی ہے، نہیں اٹھایا جا رہا تو دیکھتے ہیں تو خود اس کا سامان اٹھا کے لے کے جانا شروع ہو جاتے ہیں. اور وہ سارے راستے کہتی رہتی ہے کہ بیٹا اس شخص سے بچنا جس نے جو ہمارے معبودوں سے ہمیں دور کرتا ہے. الٹیمیٹلی اسے بتاتے ہیں کہ وہ شخص میں ہی ہوں، جب اس کو چھوڑتے ہیں تو وہ ایمان لے آتے. تو ایسا مسلمان پروڈیوس کرنا، اس آیت مبارکہ میں یہی بتا جا رہا ہے کہ ایسا مسلمان انسان بنے کہ جو کہ پروڈکٹیو ہو، جو کہ معاشرے کے اندر رہے، یوزفل رول پلے کرے. لیکن اس کے اندر کیا خصوصیت ہو؟ کہ ایم کیا ہو؟ اللہ تعالیٰ. اور دوسری خصوصیت یہ ہو کہ اس کے اندر نور ہو، کیونکہ اللہ تعالیٰ چاہتے ہیں کہ یہ لوگ لوگوں سے بھی جو اچھا سلوک کریں وہ میرے لیے کریں. دیکھیں کئی لوگ یہ کوشچن کرتے ہیں کہ تزکیے کا ایفرٹ کیا، ایم کیا، ذکر اذکار بتایا جاتا ہے کیوں بتایا جاتا ہے، اس پہ اتنا ایمفیسائز کیوں کیا جاتا ہے؟ تو اس کی وجہ یہ ہوتی ہے ایمفیسائز کرنے کی کہ انسان کے اندر سے برائیاں ختم ہو جائے، انسان مٹ جائے. مٹنے سے کیا بنے گا؟ وہ لوگوں کے لیے یوزفل بن جائے گا. اس کے اندر سے تکبر ختم ہو جائے گا، اس کے اندر سے میں ختم ہو جائے گی اور حرص ختم ہو جائے گی، وہ یوزفل بن جائے گا، لوگ معاشرے میں سکون پھیلائے گا. یہ ہے گول. اور ایک طرف معاشرے کے لیے پرسکون اور دوسری طرف اللہ تعالیٰ سے کنیکٹڈ. کہ جس طرح صحابہ رضی اللہ تعالیٰ عنہ کے بارے میں کتابوں میں کیا مینشن ہے ہسٹری کی کہ کہتے ہیں کہ جو جب وہ لڑتے تھے یعنی کہ آپ صلی اللہ علیہ وسلم کی دنیا سے پردہ فرمانے کے بعد انہوں نے دنیا کو کیپچر کیا تو بڑی بڑی طاقتیں مینشن ہے کہ چین کے علاقے میں دوسرے روم کے علاقے میں جو جنرل پوچھتے تھے کہ تم کیوں ہارتے ہو تمہارے پاس اتنا اسلحہ ہے تمہارے پاس اتنا سامان ہے تم کیوں ہارتے ہو اپنے جنرل سے پوچھتے تھے تو وہ آگے سے ڈسکرائب کرتے تھے صحابہ اور ڈسکرپشن اگر پڑھیں تو دیکھنے والے وہ کہتے تھے کہ یہ ان کے اندر عاجزی ان کے اندر انکساری ان کے اندر حیا ان کے اندر ایسی ایسی صفات ہے ایمانداری اخلاص کہ وہ ہمارے اندر نہیں ہے ہم بالکل اس کا آپریٹ بالکل حیا ہمارے اندر نہیں ہمارے اندر ہرس ہمارے اندر ایسی چیزیں یہ دن میں پریکٹس کرتے ہیں وہ پریکٹیکلٹی یہ دن میں پریکٹس کرتے ہیں پوری لڑائی کی تیاری کرتے ہیں اور ان کے نشانے ایسے ایسے ہیں اور رات کو ہوتی ہے تو یہ بالکل ایک اللہ والے بن جاتے ہیں اور اللہ کے سامنے کھڑے ہو جاتے ہیں اب کہتے ہیں ایسے کردار والے سے کیسے ہم اس کے سامنے جائیں خود وہ کہہ رہے ہیں آپس میں کمیونیکیشن تو یہ پتا چلتا ہے کہ کیا آپ صلی اللہ علیہ وسلم امت کو دیا اور یہ بھی غور طلب ہے کہ یہ ایسا نہیں ہے کہ صحابہ رضی اللہ تعالی عنہم صرف اللہ والے یعنی کہ صرف ہوئی کہ مسجد تک محدود ہو گئے یا میدان جنگ تک بلکہ معاشرے کے سارے رولز انہوں نے پلے کی دیکھیں کس طرح ایک معاشرے کو پورا اٹھا دیا ہر حوالے سے حدیث کی بات آتی ہے تو علم دیا دنیا کو پھر دوسری طرف آتے ہیں تو حضرت عمر رضی اللہ تعالیٰ عنہ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ اور دوسرے خلفاء کی زندگیاں پڑھے تو کیسے جو کیپچر ہو رہے تھے کیسے نئے نئے نظام لائے پولیس کا نظام کیا ہونا چاہیے عدل کا نظام کیا ہونا چاہیے اور ان کے عدالتی رولز آج تک یورپ بھی فالو کر رہے ہیں انہوں نے اپنے بکس کے اندر وہ مینشن کیے ہوئے تو ہر فیلڈ کے اندر اٹھا ہے اور یہ خصوصیت ہے کیونکہ کیا ہوتا ہے کہ جب انسان کے اندر سے وہ نور آتا ہے ایمان کا خرابیاں ختم ہو جاتی ہیں خرابیاں ختم ہونے سے کیا مراد ہے اس کے اندر حرص نہیں اس کے اندر تکبر نہیں اس کے اندر ریا نہیں جب یہ چیزیں نہیں ہوتی اور وہ فوکس گندے خیالات ختم انسان کا فوکس سارا چلا جاتا ہے اللہ تعالیٰ کی طرف جب وہ جو بھی کام کر رہا ہے کس لیے کر رہا ہے اس لیے کر رہا ہے کہ میں اللہ تعالیٰ مجھ سے راضی ہو جائے وہ مسجد میں اسی لیے ہے وہ بیوی کے پاس اسی لیے ہے وہ شوہر کے پاس اسی لیے ہے وہ بچوں کے پاس اسی لیے ہے وہ جو کر رہے معاشرے کے اندر رول پلے کر رہے وہ آفس جا رہا ہے وہ اپنے کاموں پہ جا رہا ہے وہ اسی لیے جا رہا ہے کہ اللہ تعالیٰ مجھ سے راضی ہو ایسا شخص جو ہوتا ہے وہ کیسا ہوتا ہے کہ ہر کام کو پوری تگو اور لگن سے کرتا فوکس اس کا ہو جاتا ہے کیونکہ ڈسٹریکشنز کوئی نہیں ہے کوئی گندا خیال اسے نہیں آ رہا تو اسے مینج کرنا آتا ہے کیسے اس سے دور ہونا یہ تربیت ہو جاتی ہے تو فوکس ہر کام میں ایکسل کرتا ہے یہ ہو جاتا ہے ایسا انسان بن جاتا ہے تو یہ ضرورت ہے کہ اس نور کو حاصل کریں اپنی باطنی بیماریوں کو ختم کیا جائے غالباً امام ابو حنیفہ رحمۃ اللہ کے بارے میں آتا ہے یا کسی اور کافر کے بارے میں کہ انہوں نے کیا کیا ان کا ایک بزنس بھی تھا تجارت کا کپڑوں کا غالباً تجارت کرتے تھے تو انہوں نے ایک بار کیا کہ کوئی شخص کپڑا لینے آیا کوئی چیز لینے آیا تو انہوں نے ریفر کر دیا کہ نہیں مارکیٹ میں فلاں شخص لو اس کے پاس بھی یہی چیز ہے تو انہوں نے کہا کہ آپ دے دیں کہا کہ نہیں میرا فلاں بھائی آج اس کے بعد کوئی گاہک نہیں آیا تو تم ادھر جاؤ اس سے لے لو لگے اس کا بھی بزنس چلے اب یہ خیر خائی مطلب اس طرح سے آج امیجن کرنا مشکل ہے آج تو سیلفشنس کا دور ہے کہ ہر بندہ اپنے لیے کہ نہیں میرا کام بن جائے دوسرے کا بنتا ہے نہ بنے یہ سیلفشنس انسان کو نکالتا ہے اور وہ جاننا نہ ہو نور آ جائے کہاں نور آ جائے تو یہ ایسے نہیں کہ بس انسان سے نماز پڑھنا شروع کر دیتا ہے نہیں وہ نور آتے انسان سے سیلفشنس ختم ہو جاتی ہے انسان دوسروں کے لیے زندہ رہنا شروع ہو جاتا ہے اور یمش بھی پھر ناس کے وہ پھر لوگوں کے لیے زندہ رہتا ہے لیکن اب یہ کون شخص ہے کہ جس کے اندر سیلفشنس نہیں ہے وہ اپنے لیے زندگی گزارتا وہ لوگوں کے لیے زندگی گزارتا ہے یعنی کہ لوگوں کی ہیلپ آؤٹ کرتا ہے اللہ کے لیے یہ امپورٹنٹ چیز ہے اگر انسان کی تربیت نہ ہو تو کئی بار لوگوں کو ہیلپ آؤٹ کرتا ہے لیکن کئی بار نفس اندر ہوتا ہے کہ تعریف ہو جائے گی لوگ مجھے اچھا سمجھیں گے لوگ مجھے اس کے بدلے کچھ دیں گے میری تعریف کریں گے یہ انسان کی کئی بار چھپی ہوئی نیتیں ہوتی ہیں دل کے اندر لیکن جب اللہ کے لیے کرتے ہیں ساری نیتیں ختم ہوتی ہیں کچھ بھی نہیں ہوتا انسان دوسرے کی ہیلپ آؤٹ کرتے ہیں صرف اللہ کے لیے اسی لیے قرآن پاک میں جگہ جگہ کیا ذکر ہوتا ہے. ایک بار حضرت علی رضی اللہ تعالیٰ عنہ نے روزے رکھے اور غالباً کوئی منت مانی تھی تو تین روزے رکھنے تھے. ایک دن روزہ رکھا تو افطاری کا وقت آیا تو جو تھوڑا بہت کھانا تھا کسی نے نوک کیا مانگنے آیا, انہوں نے اس کو کھانا دے دی. دوسرے دن روزہ رکھا, اب کھانے کو کچھ نہیں, اسی طرح مشکل سے روزہ رکھا, اور جب افطاری کا وقت آیا جو تھوڑا بہت کھانے پینے کا سامان تھا کوئی اور نوک کیا اس کو دے دی. تیسرے دن بھی یہی ہوا. تو اللہ تعالیٰ کو یہ عمل اتنا پسند آیا کہ اللہ تعالیٰ قرآن پاک میں آیت مبارک اتاری کہ وہ, اور آیت مبارکہ میں کیا ذکر کیا کہ وہ اللہ کی محبت میں لوگوں کو کھانا کھلاتے ہیں. وَيُطْعِمُونَ الطَّعَامَ عَلَى حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا کہ وہ کھانا کھلاتے ہیں عَلَى حُبِّهِ اس کی محبت میں, اللہ تعالیٰ کی محبت. تو یہ چیز ایڈ ہو جاتی, اخلاص آ جاتا ہے دوسرے لفظوں میں, عمل کی قیمت اس کے اخلاص پہ ہوتی ہے کہ کتنا اللہ کے لیے کیا گیا. ورنہ نفس کے لیے انسان واہ واہ کے لیے تو کر دیتا ہے تو میری واہ واہ ہوگی, اور کئی بار ہڈن ہوتا ہے وہ مقصد, اور وہ پتہ جب چلتا ہے جو واہ واہ نہیں ہوتی تو انسان کے اندر کڑن فیل ہوتی ہے, دکھ فیل ہوتا ہے کہ میں نے اتنا کام کیا اور مجھے کوئی واہ نہیں ہوئی, میں نے اتنی ایفرٹ کی, میں نے یہ کیا, مجھے کوئی تعریف ہی نہیں ہوئی. تو یہ چھپ کے انسان دوسروں کے لیے کسی کو نہیں بتاتا. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ خلیفہ بنے. تو اب دیکھیں عمل میں ریس, غالبا حضرت عمر رضی اللہ تعالیٰ عنہ نے کہا کہ میں ابوبکر صدیق رضی اللہ تعالیٰ ہمیشہ آگے بڑھتے, میں کسی کام میں بڑھوں. تو انہوں نے پوائنٹ آؤٹ کیا ایک بوڑھی عورت کا گھر, اور پوائنٹ آؤٹ یہ کیا کہ یہ جو بوڑھی عورت ہے اس, غالبا وہ نابینا بھی تھی, تو اس کو ہیلپ کرنا, اس کو گھر کی صفائی کرنا تو اس کو میں کرتا ہوں. تو انہوں نے انس صبح سوچا کہ میں جاؤں گا اور صفائی کر دوں گا, تو اندر سے اما نے بتایا کہ وہ تو صفائی ہو گئی, صفائی ہو گئی, کتنی کر دی, کہاں سے ایک شخص آتا ہے وہ کر جاتا ہے. تو انہوں نے چھپ کے ایک دن دیکھا کہ کون شخص آتا ہے, وہ دیکھا تو وہ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ سے جو اندھیرے میں آ کے صفائی کر کے چلے جاتے تھے, وہ خلیفہ تھے وقت. اب یہ امیجن کرنا مشکل ہے کہ پرسنالٹیز پروڈیوس کی تھی آپ صلی اللہ علیہ وسلم. یہ ہے دین ایکچول, یہ ہے دین ایکچول. تو جو نماز روزہ زکات حد عبادات ہے, مقصد یہ ہے کہ انسان کے اندر خصوصیات پیدا ہوں جو معاشرے کے اندر جھلکیں. روزہ جب انسان رکھتا ہے اسے رکنا پڑتا ہے, تو خواہشات کو روکنا, کوئی غصہ کرے کوئی تو فلیئر اپنا ہو جانا, بلکہ اپنے آپ کو روکنا, تحمل دینا. تو یہ کوالٹیز, یہ صفات, یہ خصوصیات پیدا کرنے کی ضرورت ہے, یہ ہے مقصد. تو جب اللہ تعالیٰ کو منزل بنایا تو اب ہر چیز اللہ کے لیے کرنا, جب ہر چیز اللہ کے لیے انسان کرتا ہے تو وہ صفات پیدا ہو جاتی ہیں, اور جتنی صفات بڑھتی ہیں انسان گناہ چھوڑتا جاتا ہے اتنا نور آتا ہے. کیونکہ گناہ, یہ بھی غور کرنے کی بات ہے کہ انسان کے گناہ اس کے نور کو ضائع کرتے. ہر عمل سے نور آتا ہے, نماز پڑھی انسان کے اندر نور آیا, انسان نے روزہ رکھا نور آیا, انسان نے اچھی طرح کسی سے ڈیل کیا نور آیا, لیکن وہ نکل بھی جاتا ہے جب انسان کو گناہ کر. یہی فرق ہوتا ہے ایک اللہ والے میں ایک عام انسان میں, کہ کئی بار دونوں عمل کر رہے ہوتے ہیں, ایک ہی صف میں کھڑے ہوتے ہیں مسجد کے اندر, ایک ہی پہلی صف میں دونوں کھڑے, لیکن فرق کیا ہو جاتا ہے, ایک شخص جو ہوتا ہے وہ کنٹرول کر لیتا ہے کہ لیکیج نہ ہو اس نور کا, لیکیج نہ ہو اس گناہ کا, اس نور کا جو اس عمل سے آیا, اور گناہوں کو وہ روک دیتے. ایک شخص نے کوسچن کیا, کہتے میں نے کئی نیک لوگوں کو دیکھا, تو میں نے دیکھا کہ ساتھ رہنے کا بھی موقع ملا اور غور بھی کیا زندگی میں, تو میں نے دیکھا کہ میں بھی نماز پڑھتا ہوں وہ بھی نماز پڑھتے ہیں, میں بھی فرض پڑھتا ہوں اور بعد میں سنت موقع پر پڑھ لیتا ہوں, وہ بھی پڑھتے ہیں اور چلے جاتے ہیں, وہ بھی گھر کے اندر ایک روٹین لائف گزار رہے ہیں, میں انہیں دیکھتا ہوں تو میں بھی گزار رہا ہوں بھی بچوں کے ساتھ. تو کوسچن کا یہ تھا کہ فرق کیا ہے, ان کو کہا جاتا ہے کہ وہ نیک سالے ہیں, مجھے نہیں کہا جاتا میں نیک سالے ہوں, یہ اس نے ایک کوسچن کیا. تو پھر اس کو یہی بات سمجھائی گئی, اسے کہا گیا کہ دو اہم ڈفرنس ہو جاتے ہیں جب انسان کی اصلاح ہو جائے. روٹین لائف ہی ہوتی ہے, क्योंकि यही बात की जा रही है कि प्रैक्टिकल लाइफ नहीं छोड़नी। फर्क क्या हो जाता है? फर्क ये हो जाता है, अहम फर्क ये हो जाता है कि इंसान गुनाह करना छोड़ देता है। तो क्वेश्चन क्या, क्या वो कोई गुनाह करते हैं? मतलब आपने कभी देखा हो कि कोई सुन्नत छोड़ रहे हो, कोई गुनाह कर रहे हो, किसी का दिल तोड़ रहे हो, गुस्सा कर रहे हो, ऐसा कभी आपने एपिसोड कोई देखा? कहा नहीं। और दूसरी चीज क्या होती है कि अल्लाह की याद उनके ऊपर छा जाती है और यही चीज उन्हें गुनाह से रोक रही होती है कि अल्लाह की जब याद छा जाती है, हर वक्त अल्लाह ताला एम में है, अल्लाह ताला जहन में है, अल्लाह ताला हर वक्त दिलो दिमाग में छाए हुए हैं, तो गुनाह का ख्याल ही नहीं आता। और नमाज की कैफियत तो हर अमल बढ़ जाता है उसकी कैफियत तो उसका कबूलियत का दर्जा कि जब इंसान में जिक्र हो, याद हो अल्लाह की और दूसरा गुनाहों से बच रहा हो। क्योंकि कुरान पाक में अल्लाह ताला ने क्या कहा कि अल्लाह ने कबूल करते मुत्तकी, तो तकवा कहते हैं गुनाह से इंसान बाद आ। तो ये अहम फर्क होते हैं, ये लाने की जरूरत है। दीन कोई ऐसी बात नहीं कि इंसान को प्रैक्टिकल लाइफ से हटा रहा हो, क्योंकि ये मिसकॉन्सेप्शन रुकने बढ़ने से रोक देती है इंसान को। इंसान दरस कुरान में नहीं जाता, दरस हदीस में नहीं जाता, इंसान अल्लाह वालों के पास नहीं जाता कि अगर मैं गया तो मैं मेरी जो प्रैक्टिकल लाइफ इफेक्ट हो जाएगी, माशरे में जिंदगी गुजारना इफेक्ट हो जाएगी। वो मुझे दीन बताएंगे, मैं दीन पर अमल करूंगा तो मैं तो पीछे रह जाऊंगा, मैं तो प्रोग्रेस नहीं कर सकूंगा, मेरी प्रमोशन नहीं होगी, मैं अच्छी डिग्री हासिल नहीं कर सकूंगा। न जाने क्या क्या मिसकंसेप्शन है। हालांकि सिर्फ इतनी बात की जाती है या जो एम सिर्फ इतना होता है कि इंसान अल्लाह ताला को एम बनाए, उसका क्या मतलब इखलास कि खालिस अल्लाह के लिए हर अमल करे, और दूसरा अपने अंदर जो बुराइयां हैं जो एक्चुअली हर्डल होती है एम तक पहुंचने। देखिए एक शख्स हो उसके ऊपर ये कैफियत रहती हो कि आज फलां ने मुझे ये कह दिया, मैं ऑफिस गया फलां कुलीग ने मुझे ये कह दी, मैं घर आया मेरी बीवी ने मुझे ये कह दिया, मैं शादी पे गया फलां रिश्तेदार ने मुझे ये कह दिया, मैं फौतगी पे गया ये हो गया। अब उसके जहन में ये सवार है, ये चल रहा है वर्सेस ये शख्स वर्सेस ऐसा शख्स जिसको जिसने अपनी इस्लाह कर ली हो, जिसने अपना तकब्बुर खत्म कर लियो, अपनी मैं खत्म कर लियो, अब वो इनसे इफेक्ट ही नहीं होता कि इसने क्या कहा या उसने क्या कहा, फलां रिश्तेदार ने क्या कह दिया और मेरे बॉस ने मुझे क्या कह दिया, फलां ने क्या कह दिया। अगर होता है बहसियत ह्यूमन बीइंग थोड़ा दिल पे कोई असर हो तो फौरन साफ हो जाता है, उस पर लॉन्ग नहीं करता, दिनों पर नहीं मुहित हो जाता, वो फौरन उसको दूर कर लेता है, फौरन फोकस अल्लाह की तरफ चले जाता है, अपने एम की तरफ चले जाता है। इनको वो डिस्ट्रेक्शन समझता है, उनको अपने रास्ते की रुकावट समझता है कि ये तो मेरी रुकावट है। एक शख्स का पेपर हो सुबह, उसको ऐसी कोई खबर मिले, वो कहता है कि अभी मुझे कुछ नहीं पता, अभी मुझे पेपर की तरफ तवज्जो दे दो, मैं इस वक्त टाइम शॉर्ट है, मैंने सुबह पेपर देना है, हर चीज छोड़ दो। तो उसकी भी कैफियत तो यही होती है कि चंद दिन है मैं इनमें उलझ के रह जाऊंगी, फलां ने मुझे क्या कहा तो फलां ने क्या कहा। वो हर चीज को अपने फोकस को कायम रखता है, और जब फोकस कायम रहता है तो ये ज्यादा प्रोडक्टिव हो जाता है। दूसरा शख्स उलझ के टाइम जाया कर रहा होता है। आम शख्स की गुफ्तगू देखें क्या होती है कि फलां ने ये कह दिया, फलां लड़ाई झगड़ा लड़ रहा है, गुस्सा फ्लेयर अप, आपस में लड़ाइयां हो रही है, घरों के अंदर लड़ाइयां, उससे नाराज वो उससे नाराज, फलां ऐसा हैरान कई बार होता है कि जिंदगी का मकसद क्या था, कहां पे उलझ के रह गए। और सिर्फ वजह यह कि आपस में देखिए इंसान है, होती है बात, कभी कोई बुराई कर देता है, गुस्सा कर देता है तो इग्नोर कर दे, माफ कर दे। अब ये सिफात पैदा करने की जरूरत है, ये कहा जाता है कि अल्लाह को मंजर बनाओ, ये सिफात पैदा करो और फिर लोगों के दरमियान रहो, ज्यादा मुआशरे को फायदा होगा, ज्यादा उम्मत को फायदा होगा, उम्मत उठेगी। इस वक्त उम्मत के डिक्लाइन की एक बड़ी वजह यह है कि अपने टारगेट्स छोड़ चुकी है, उसे पता ही नहीं मेरा टारगेट है क्या, उसे पता ही नहीं, उसको एक टारगेट का पता है कि मुझे पैसा चाहिए, बस कि पैसा इसलिए चाहिए क्योंकि मुआशरे मेरी स्टे हो, मेरी वाहवा हो, बस इतना उसे पता है। और जिस चीज से पैसा आता है वो उसकी तरफ लपकता है, वो बिजनेस कोई बता दे इसमें पैसा है वो उधर लपकेगा, उसे कहो कि यहां पे इस जॉब में पैसा है वो उस पर लपकेगा। हलाल हराम को उसे नहीं पता कि क्या चीज वो सही भी है या गलत है, उसको इस चीज का अंदाजा नहीं है, ना वो सोच है ना पूछ है, क्यों मंजिल ही नहीं अल्लाह ताला। जब मंजिल अल्लाह ताला नहीं तो वो बस ऐसी एम ऐसी जिंदगी गुजार रहा है, बस माल उसकी मकसूद है मंजिल, या मुआशरे में एक वाह उसकी मकसूद है, स्टेटस मेरा कायम हो। तो अल्लाह ताला क्या चाहते हैं? अब ऐसा बंदा, ये जो میں نے ذکر کیا. اب یہ معاشرے کو مطلب خود سوچے کیا سکون دے گا. وہ تو حد بیوی سے لڑائی, کبھی رشتے دار سے لڑائی, کبھی کسی سے لڑائی. ہاں جس کے پاس مال ہے اس سے اچھا رہے گا, فلاں دوست ہے اس سے اچھا. تو غور کرنے کی ضرورت ہے کہ میں پریکٹیکل لائف میں کیسا ہوں. کئی میسجز سائت مبارکہ میں ایک ایک کر کے دینے کی کوشش کر رہا ہوں. تو ایک میسج اہم یہ ہے کہ میں اپنی زندگی کے دیکھوں پریکٹیکل لائف میری کیسی. پریکٹیکل لائف سے بات جب کہا جا رہا ہے تو اس سے مراد کیا ہے کہ میں لوگوں سے کیسے ڈیل کرتا ہوں, میں لوگوں کے ساتھ کیسا ہوں, میں لوگوں کے ساتھ میرا سلوک اچھا ہے یا برا. اب اس سے جتنی بات کی جائے کام ہے, ایک ایک رول کو اٹھا کے دیکھے تو غور کرے گا کہ اتنی اس میں محنت کی ضرورت ہے, اس کو امپروو کرنے کی ضرورت ہے. میاں بیوی کا آپس میں ریلیشن شپ اتنی اس پہ کمی ہے معاشرے کے اندر کہ جتنی بات کی جائے کام ہے. کہ شوہر بیوی پہ ظلم, بیوی پہ ظلم ہو رہا ہو تو اس کی ہیلپ آؤٹ نہیں کرتا, ساتھ ظلم کرتی ہے کئی بار, اس کو تکلیف پہنچا رہی ہوتی ہے, اس کو باتیں سنا رہی ہوتی ہے, نندے تنگ کر رہی ہوتی ہیں, اور شوہر خاموش تماشا ہی بنا ہوتا ہے. یہ ظلم ہے بیوی پر. اس کا کام تھا کہ وہ آگے آتا, اس کی ہیلپ آؤٹ کرتا, جیسے بھی مشورے سے, علماء مشائے کے مشورے سے دیکھتا کہ کیا اس کا حق کیا ہے بیوی کا. وہ اس لیے تھوڑی آئی کہ سب کے ظلم سہے, سب کی باتیں سہے. اسی طرح بیویاں شوہروں پہ جو کئی بار ان کے حقوق میں کمی کرتے ہیں, کتنے شوہر کرتے ہیں کہ مطلب کہ نہ ریسپیکٹ دیتی ہیں, زبان کی تیز, نہ شکر ادا کرتی ہیں, تو سکون کچھ پرووائڈ کر ہی نہیں. حالانکہ یہ رشتہ یہ بندہ تھا سکون پرووائڈ کرنے کا, کہ اس سے سکون ملتا. تو چونکہ رائٹس نہیں دیے جا رہے, سکون ہے ہی. اسی طرح ساتھ بہو کا اتنا کامن مسئلہ ہے, اس کو ظلم سمجھا ہی نہیں آتا, اس کو ہیومن رائٹ سمجھا ہی نہیں آتا, اس کو مسلم کا رائٹ سمجھا ہی نہیں جاتا. تو رشتے داروں کی لڑائیاں, پھر اسی طرح ہمسایوں کی لڑائیاں, اور یہ بڑھتی جا رہی ہیں جون جو مال کی حوث پڑ رہی ہے معاشرے کے. جب مال کو ایم بنا دیا جاتا ہے تو انسان اور اسارے ذکر اللہ اور قرآن و حدیث سے ڈیٹیچ ہوتا ہے, کیونکہ ٹائم نہیں. مال کے لیے صبح سے رات تک لگا ہوا ٹائم نہیں ہے. اب ٹائم نہیں ہے تو کیا ہوتا ہے کہ انسان اور روحانی طور پہ بیمار ہوتا رہتا ہے. ایک جسم کو غذا نہ دو, نرشمنٹ نہ دو, ایک چیز نہ دو, ایک چیز فلاں وائٹمن نہ دو ڈیزیز ہوگی, فلاں آئرن نہ دو ڈیزیز ہوگی, یہ نہ دو ڈیزیز ہوگی, ایک نیوٹرینٹ کم ہوتا ڈیزیز ہو جاتی. ادھر کچھ بھی نہیں روح کو دے رہا اور وہ فلش کرے, اس کے اندر وہ صحت قائم رہے, ایسا نہیں ہوتا. اس کو بھی ٹائم دینا پڑتا ہے, اس کو بھی وقت دینا پڑتا ہے, اس کو بھی نشمنٹ دیتی ہے, پھر وہ پڑپتی ہے, پھر ان چیزوں کو سہتی ہے. یعنی لوگوں کے ساتھ رہنا آتا ہے, ورنہ تو انسان ایک جانور والی زندگی گزار رہا ہوتا ہے. ہر ایک کو پریشان کیا ہوتا ہے, پورے معاشرے کو, جو بھی رول اس کے سامنے آ جائے اسے پریشان کرو. تو اپنے پہ ایک نظر رکھے کہ میں معاشرے کے اندر کیسے رہ رہا ہوں, میں دوستوں کے ساتھ رویہ, میرے پیرنٹس کے ساتھ رویہ, میرے بچوں کے ساتھ رویہ, بیوی کے ساتھ رویہ, بیوی کا شوہر کے ساتھ رویہ, پھر میری مدر پیرنٹس کے ساتھ رویہ, رشتہ داروں کے ساتھ رویہ, بڑھاتے جائے انسان ہمسایوں کے ساتھ رویہ. اور اس کا کوئی اینڈ نہیں ہے. یہ انسان سوچ لے کہ میں نے سکون دینا, ہر ایک کو سکون دینا. کوئی میرے پاس بیٹھا ہے تو اس کو کوئی اچھا جملہ کہہ دوں, اس کو کوئی اچھی بات بتا دوں, اس کو کوئی فزیکل سکون دے دوں, تکیہ مہیا کر دوں. مہمان کے لیے تکیہ کو بڑھانا, اس پہ کتنے اجر مل جاتا ہے حدیث مبارکہ میں ذکر. تو کیونکہ دین ایسا ہے کہ معاشرے کو سکون پہنچانا جاتا ہے, ایک ایسا مسلمان جنریٹ کرنا چاہتا ہے جو ہر ایک کو سکون, نہ صرف مسلم کو, نان مسلم کو بھی سکون. حدیث پاک میں آتا ہے کہ تمام مخلوق اللہ کی عیال ہے, اللہ کا کنبہ ہے, اور تم میں سے بہترین وہ ہے جو اس کے ساتھ اچھا ہو. اب وہاں پہ کوئی کیٹیگرائز نہیں کیا گیا کہ یہ مسلمان کے ساتھ اچھا ہونا یا نان مسلم کے ساتھ. ہیومینٹی کا ذکر ہے. جو کوئی تڑپ رہا ہو, بے چینی بے قراری کے اندر ہو, تو تب اس کو ہیلپ کر دینا, نہ دیکھنا کہ اس کا ریلیجن کیا ہے, نہ دیکھنا کہ اس کو اس کا مسلک کیا ہے, اس کی تھاٹ کیا ہے, کچھ بھی نہیں. وائس شیخ اپنا واقعہ بتاتے ہیں کہ جب وہ ایک فیکٹری میں جنرل مینیجر تھے, تو کہتے کہ ایک اور ہمارا کلیگ تھا, لیکن وہ ایتھیسٹ تھا, دہریہ تھا, اور اس نے اعلان مطلب سب کو پتا تھا اس چیز. अब वो कहते हैं कि मेरे साथ उसकी इस्लामदा थी, यानी कि गुर्बत थी, तो बातें शेयर करता था, हत्ता कि उसने इवन अपनी शादी का मशवरा भी मुझसे किया कि मैं शादी करना चाहता हूं तो आप बताएं किससे करूं, तो ये भी उसने किया। तो इससे पता चलता है कि कितनी गुर्बत थी। अब हुआ क्या कि उस शख्स को उसी जवानी के अंदर या मिडिल एज के अंदर ही ना एक बीमारी हो गई, और बीमारी बहुत सीवियर थी कि हद तक उसका बॉडी मास कम होना शुरू हो गया, उसके मसल वीक होना शुरू हो गया। तो अब इलाज उस वक्त वहां पे नहीं था लोकली अवेलेबल, तो उसको इलाज कराने के लिए दूसरे मुल्क जाना था। अब दूसरे मुल्क वो जब जाना था तो उसकी भी सारी टिकट, उसकी सारी दूसरी चीजें को हेल्प आउट करना वो उन्होंने किया। कोई नहीं, ये नहीं देख रहे उसका अकीदा क्या है, उसके क्या सोच है, वो अल्लाह ताला को मानते ही नहीं है, कुछ नहीं, उसको बिल्कुल एक इंसान के तौर पे एक उसको हेल्प आउट कर रहे हैं जितना हो सकता है, उसको मशवरे देना, उसको उसके साथ ईमानदारी करना, उसको टिकट्स अरेंज करना, सारा कुछ गाइड करना। तो उसे सिर्फ ये भी एडवाइस कर दी इस उसने सलूक के साथ कि वापसी पे ना तुम ट्रांजिट है तुम्हारा सऊदी अरब में, तो जरा हरम चले जाना। बस तो ये एडवाइस की कि तुम्हारा ट्रांजिट है तो हरम चले जाना उस दिन का जो है। अब हुआ ये कि वो वहां चला गया दूसरे मुल्क, अमेरिका या कनाडा कहीं पे, तो वहां इलाज कराया उसने, लेकिन बीमारी बढ़ चुकी थी तो उन्होंने भी उन्हें जैसे कि होपफुल जवाब नहीं दिया और कहा कि अब आपकी मर्जी है, आप यहीं रहना चाहते हैं, ट्रीटमेंट कराते रहें या आप वापस जाना चाहते अपने मुल्क, तो जहां पे आपकी अगर आप चाहते अपने मुल्क जाना तो होपफुल कंडीशन नहीं है, ये आपका डिसीजन है। अब उसने ये डिसीजन किया कि जब मरना ही है तो अपने कंट्री जाता हूं, अपने मुल्क जाता हूं। अब वापसी में जहन में उसके आ गया कि ट्रांजिट क्योंकि सऊदी अरब से है तो हरम चले जाना उसके जहन में बात थी। उसने क्या किया कि उस ट्रांजिट में हरम जाने का फैसला किया और हरम जाके उसने ये किया कि कहा काबतुल्लाह को देख के अल्लाह ताला अगर आप हैं तो मुझे सहजाब कर, ये कहा, क्योंकि वैसे तो मानता नहीं। अब वो हुआ ये अल्लाह ताला का करना ऐसे कि वो उस व्हील चेयर पर गालबन गया था, लेकिन जब वो तवाफ वगैरह किया उसने तो उसकी सेहत बहाल होना शुरू हो गई और वो बहाल होते होते काफी बेहतर होगी, और हत्ता के जब वो वहां से वापस आया और मिला, शेख कहते हैं कि वो आया और घर नॉक हुआ तो मैंने दरवाजा खोला तो वो सामने आके लिपट गया और लिपट के यही कहा कि आप मुझे एडवाइस किया कि हरम जाना, मैंने हरम जाके फिर सारी स्टोरी सुनाई कि वहां जाके मैंने ये दिल में कहा, जुबान से कहा कि अगर अल्लाह ताला मौजूद है तो मुझे सेहत जाप कर। तो कहते हैं ये कहना था कि मेरी सेहत ग्रेजुअली बहाल होना शुरू हो गई, हत्ता कि मैं अपने पाओं पर चलना शुरू हो गया और अब आपके सामने बहुत बेहतर हो चुका और मुसलमान भी हो गया उसने, और दूसरा ये कि वो सेहत भी उसको मिल गई। तो ये वाकया सुनने के बाद ये पता चला कि अल्लाह वाले होते कौन है, उनका कोई वो इंसानों से डील करते हैं कि ये अल्लाह की मखलूक है, ये अल्लाह ताला का कुंभ है और अल्लाह ताला के करीब तरीन वो होता है जो इंसानों से बेहतर होता है, इंसानों से नहीं जानवरों से। फिर एक हदीस में आता है कि बेहतरीन सदका ये है कि किसी भूखे का पेट भर दिया जाए। अब उसमें उल्मा ने लिखा है कैटेगोरिकली कि इसमें कहीं तस्करा नहीं कि किसका पेट भरा जाए, इसमें जानवर भी शामिल, जानवरों का भी पेट भरना ये बेहतरीन सदका। तो इसको जितना भी एक्सप्लेन किया गया काम है कि इंसानों से जब डील है ना करना, इस पर नजर होनी चाहिए, कमियां नजर आएंगी अगर गौर करेगा इंसान, अगर गौर नहीं करेगा कमी नजर नहीं आएगी, कमी की नजर नहीं आएगी। सिर्फ इतनी सी बात कि इंसान स्माइल नहीं करता कई बार इंसान को फील ही नहीं होता मैं स्माइल नहीं करता किसी से मिलते हुए, कोई फलान शख्स इंसान सड़क पे वॉक कर रहा हो कहीं जा रहा हो और एक कूड़ा उठाने वाला सलाम कर दे तो इंसान वालेकुम सलाम आराम से कह देता है, स्माइल नहीं लाता चेहरे पर। ये कमी उसे पूरा रिस्पॉन्स है, पूरा स्माइलिंग फेस के साथ उसको रिस्पॉन्स। इसी तरह जब ग्राहक एक शॉप पे जाता है सामने एक शख्स बैठा हुआ है उसे कहता है भाई ये सौदा दे दो, हालांकि वो एक शख्स है, वो एक मुसलमान मोस्ट ऑफ द टाइम हम जिनसे डील करते हैं मुसलमान है, एक शख्स है, एक इंसान है, उसे ग्रीट करे, उसे ऐसे फीलिंग दे कि जैसे मैं उसे कोई अहमियत दे रहा हूं, और फिर स्माइल फेस के साथ सलाम करके फिर उसे कहे कि मैं इसलिए आए। इसी तरह अगर वो दुकानदार है कोई ग्राहक आता है उससे ऐसे डील नहीं करता। तो ये है अजनबियों के साथ, तो घर में स्माइलिंग फेस के साथ दाखिल होना, स्माइलिंग फेस के साथ दाखिल होना ये सुन्नत है। सारे दिन भर के कामकाज अपनी तरफ एक तरफ, घर में एंटर होते इंसान स्माइलिंग फेस अपने मुंह पे लाए, उसको अहमियत नहीं देता इंसान, इसलिए परेशानी है। ये मर्द के लिए और औरत के लिए क्या है कि जब शौहर जा रहा हो काम पे तो उसको दरवाजे तक आना और स्माइलिंग फेस के साथ उसे रुखसत करना, बेशक वो जितनी थकी हो बेशक जो मर्जी हो उसको स्माइलिंग फेस के साथ रुखसत। एक सहाबी रजी अल्लाह ताला ने मजदूरी करते थे, तो एक दिन वो अपने घर आए तो बीवी ने कहा कि उन्होंने खाना मांगा तो बीवी ने कहा कि खाना तो नहीं है पैसे खत्म हो गए आप कुछ लाए, कह रहे नहीं आज तो मजदूरी नहीं मिली मुझे। तो उन्होंने कहा कोई बात नहीं हम गुजारा कर लेंगे। तो ये शुक्रगुजार बीवी ये प्रोड्यूस की थी आप सुबह तुम। दिन गुजरा अगले दिन बीवी दरवाजे तक आई रुखसत किया, तो ये बताया जा रहा है कि दरवाजे तक आना इससे शौहर का मूड अच्छा होता है, प्रोडक्टिविटी बढ़ जाती है। देखिए एक छोटे छोटे माइनर काम से प्रोडक्टिविटी बढ़ती है। ये सुना है कि जापान के अंदर इंडस्ट्रियल एरिया है तो वहां पे ये जो एम्प्लॉय होता है उसके मूड को बेहतर करने के लिए क्या कुछ नहीं किया जाता कि सुबह जब आए तो उसका मूड बेहतर हो, उसके लिए क्या कुछ नहीं किया जाता। और उसमें से एक चीज ये सुनने में आई कि एंटर होते हुए एक मिरर होता है जिसमें इंसान की शक्ल अजीब सी नजर आती है ताकि उसके चेहरे पर स्माइल आ जाए, वो खुश हो जाए, ताकि क्या हो उसकी प्रोडक्टिविटी काम में बढ़ जाए, उसके जहन में जो भी टेंशन है वो खत्म हो जाए। और इधर क्या बताया था कि घर से एक शौहर निकले तो उसको दरवाजे तक स्माइलिंग फेस से रुखसत करना, इससे इंसान की प्रोडक्टिविटी बढ़ जाती है, मूड अच्छा हो जाता है इंसान, मूड अच्छा हो अखलाक अच्छा होता है, इंसान की प्रोडक्शन बढ़ जाती है। तो गए मजदूरी के लिए फिर मजदूरी नहीं मिली, फिर आ गए। जब तीसरा दिन आया उसी तरह रुखसत किया, वो जा रहे थे तो पीछे से बीवी ने आवाज दी बात सुने कहा क्या, कहा कि मुझे आपके नेकी तकवा पे एतमाद है लेकिन आज तीसरा दिन है ऐसा ना हो कि आपके जहन में आज ख्याल आए कि अगर आज भी मजदूरी ना मिली तो मैं कोई हराम कमा लूं ताकि मेरी बीवी बच्चों का पेट पल जाए, कि मैं तो सबर कर लूंगा उनका क्या बनेगा, तो जान ले कि हम भी सबर करने वाले हराम ही कमाना। तो ये लोग प्रोड्यूस हुए थे, ये है मुसलमान। शेख ये भी बताते हैं कि एक जंगस्टर आया और आके उसने कहा कि मेरी बीवी मेरी बात नहीं मानती। अब मैं दूसरा पहलू बता रहा हूं कि बीवी मेरी बात नहीं मानती, तो कहते हैं कि मुझे ऐसे फील हुआ उसकी बातों से कि जैसे वो चाहता है कि मैं उसे इजाजत दूं कि बीवी पे सख्ती कर लूं, ये जैसे वो मुझसे इजाजत लेना चाहता हूं। तो कहते हैं कि जब उसकी सारी मैंने कारगुजारी सुनी बात सुनी तो मैंने उसे कहा कि ऐसा करो कि दो काम तुमने करने, और वो क्या, कहा कि एक काम तुमने ये करना है कि जब तुम घर में एंटर हो तो स्माइलिंग फेस हो, दूसरा काम तुमने ये करना है कि मिठाई लेकर जाना मार्केट से और जाके घर बैठो और अपनी बीवी के मुंह में मिठाई का टुकड़ा डालो। अब वो कहते हैरान हो गया, मैं शिकायतें लेके आया हूं और ये कह रहे हैं कि मिठाई का टुकड़ा डालो और स्माइलिंग फेस से जाओ। कहते हैं कि उसने कहा चंद दिनों बाद आया, कहते हैं कि उसका तो पूरा रवैया ही बदल गया बीवी का, कहते मैंने यही दो काम करने शुरू किए उसका रवैया ही बदल गया, हत्ता कि वो ये कहती है अब कि जब मैं स्माइलिंग फेस के साथ गया और ये मैंने अमल किया, उसके मुंह में लकवा डाला, तो कहती है कि आप आदमी, आपके अंदर ये चेंज कैसे आ गया। तो कहते हैं कि मेरे शेख ने मुझे बताया कि ये सुन्नत है कि स्माइलिंग फेस से जाना और बीवी के मुंह में लकवा डालना ये सुन्नत है आप सल्लल्लाहु अलैहि वसल्लम। तो कहते हो बीवी के को दीन का पता चला, आप सल्लल्लाहु अलैहि वसल्लम का पता चला, तो उसने आगे क्या कहा, अच्छा ये हमारा दीन, तो इसके बारे में और मुझे मालूमात दो। हत्ता के कहते हैं कि वो बीवी जो दुपट्टा नहीं लेती थी, उसने कहा कि मुझे और मालूमात दो। होते होते बाकायदा पूरा पर्दा शुरू किया, और ना सिर्फ पर्दा बल्कि पूरा आलमा कोर्स किया, पूरा आलमा बन गई सिर्फ इन अवामात। पब्लिक डीलिंग ऐसी चीज है कि इंसान का दिल जब इंसान जीतना सीखता है, तो ये हमें मैसेज है कि दूसरों का दिल जीतना सीखो। और वो कैसे होते, डीलिंग से, बहस मुबाहिसे से दिल नहीं जीते जाते, बल्कि डीलिंग से दिल जीते जाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी भरी पड़ी है, वाकयात भरे पड़े हैं कि जिसमें इस तरह से डील किया गया दूसरों के साथ, उनके दिल बदल गया, वो खुद मुसलमान हो गए। एक शख्स आया कत्ल करने, शहीद करने आप सल्लल्लाहु अलैहि वसल्लम, और आप सल्लल्लाहु अलैहि वसल्लम आराम फरमा रहे हैं एक दरख्त नीचे, वो आगे तलवार लेके, आप सल्लल्लाहु अलैहि वसल्लम उठे, देखा तो तलवार लेके, कहते कौन बचाएगा तुम्हें मुझसे, आप सल्लल्लाहु अलैहि वसल्लम। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा अल्लाह। अब लफ्ज अल्लाह कहना था कि हद तक उस पर कपकपी चढ़ गई। तो ये कई चीजें कि देखे अल्लाह ताला के नाम में तासीर है, लेकिन उसके लिए ऐसी जुबान चाहिए कि जो कि अल्लाह ताला की मानती हो। तो उसे कपकपी चढ़ गई और तलवार गिर गई, आप सल्लल्लाहु अलैहि वसल्लम तलवार उठाई कर अब कौन बचाएगा तुम्हें, तो कहा कि आप तो रहीम हैं, करीम हैं, माफ करने वाले हैं, तो कहा कि जाओ। अब सोचने की बात है कि ऐसा कत्ल करने, यकीनी तौर पर वो कत्ल करने, और इंसान को पता हो कोई शख्स कत्ल करने आया और उसको इंसान माफ कर दे। भरी पड़ी है तारीख, भरी पड़ी है सीरत की किताब, भरी पड़ी है सहाबा के तस्करे, लेकिन गौर करने की बात है कि मैं मुसलमान हूं, हम मुसलमान हैं, मुसलमान मुआशरे में रहते हैं, और लाखों और क्या करोड़ों में शायद ऐसी फिगर नजर ना आए कि ऐसे लोग हों। क्यों, आखिर क्या कमी रहेगी? कमी गालिबन यही रहेगी कि दीन को सही तरह समझा नहीं। दीन का जब नाम आया तो मैं समझा शायद से मुसल्ले का नाम है, ये तो मस्जिद का नाम है, ये तो इबादत का नाम है। दीन पूरा एक पैकेज है, पूरा इंसान को इंसान बनाता है, उसको जब अल्लाह से जोड़ता है, इसलिए कि जब वो लोगों से डील करे तो अल्लाह के लिए लोगों से डील करे। तो पहले अल्लाह से जोड़ा जाता है, फिर वो इंसान लोगों में जब जाता है तो लोगों से अल्लाह के लिए सलूक करता है, अच्छा सलूक करता है, अपने लिए नहीं करता, अपनी वाह के लिए नहीं करता। कोई से कुछ कहे या ना कहे, कोई उसे तारीफ करे या बुरा कहे, वो उसे कोई परवाह नहीं होती। और यही इसी को तज़किया कहते हैं। इल्म मंजिल का तायुन कराती है, तज़किया इंसान के अंदर ये नूर डाल देता है, उसके अंदर से खराबियां खत्म हो जाती हैं, इंसान अल्लाह वाला बन जाता है। अल्लाह वाला जब वर्ड कहा जाता है, उससे मतलब ये होता है कि इंसान लोगों पे रहम दिल बन जाता है, लोगों के हक पूरे करने वाला बन जाता है, सुकून पहुंचाने वाला बन जाता है। जब मस्जिद में जाता है तो वो अल्लाह की जात में गर्क, जब लोगों के दरमियान में आता है तो वो रहम दिल बना होता है। कुरान पाक कैसे डिस्क्राइब करता है सहाबा को कि कुफार में सख्त, और जब वो मोमिनीन के अंदर आते हैं, मुसलमानों के अंदर आते, रहम दिल झुकने वाले। तो ये मैं अपने अंदर गौर करूं, इसमें कहीं दुनिया छोड़ना नहीं, करना क्या है कि मैं एक एक शोबे पे गौर करूं, मैं जिंदगी में क्या रोल प्ले कर रहा हूं, मैं एक बच्चे का रोल होगा, मेरे पेरेंट्स होंगे, मेरे बच्चे होंगे, मैं पेरेंट्स होंगे, मैं किसी का हस्बैंड हूं या मैं किसी की वाइफ हूं, ये मेन रोल्स हैं। फिर इसी तरह आगे बढ़ता हूं तो हमसाए हैं, मैं लोगों से डील करता हूं, मेरे दोस्त हैं, मेरे कलीग्स हैं, मैं जॉब पे जाता हूं, तो इन सब के साथ अच्छा सलूक करना, किसी का बुराई दिल में ना रखना, कोई क्या कहता है कभी ना माइंड करना, खासतौर पर मियां बीवी के ताल्लुक में। अगर कोई कहते माफ कर दे उसको, और सॉरी कहने में कोई शर्मिंदगी फील ना करे कि मुझसे गलती हुई, मुझे माफ कर दे। और जब कोई काम करे तो उसे समझे कि मेरा काम है, ये ऑर्गेनाइजेशन मेरी ऑर्गेनाइजेशन है, ये किसी का काम कर रहा हूं, ये मेरा काम है, कोई इमानत रखवा रहे मेरी चीज है, अपना समझ के काम करना, फिर सही प्रोडक्टिविटी आती है। सिर्फ ये ना देखना कि माल कितना मिल रहा है, माल मिल रहा है कि नहीं मिल रहा, اب جب یہ کہا جا رہا ہے تو اب یہ ایمانداری آئے گی، پھر انسان کسی کے لیے کوئی کچھ کام کچھ نہیں کرے گا، کوئی اسے آبزرو کرے یا نہ کرے وہ اس کی ڈیوٹی وہ پوری دے رہا ہوگا. اسٹوڈنٹ ہے تو وہ بے شک انویجیٹر ہو یا نہ ہو وہ ایمانداری سے پیپر کر رہا ہو. یہ ہے مسلمان، اور ایسے مسلمان نیکسٹ جنریشن پروڈیوس کرنے کی ضرورت ہے. بیٹے کو، بچوں کو، بیٹیوں کو سمجھائے اپنے کہ بیٹے ایسے بننا ہے، یہ ہے تمہاری زندگی کا مقصد. اور یہ جو ٹین ایجر ہوتی ہیں یہ بہت یعنی امپورٹنٹ ایج ہوتی ہے اس حوالے سے کہ انسان ان کے ذہن میں ایسے میسج ڈال سکتا ہے جو اسے اچھا مسلمان انسان بنا دیں آگے جا کے، اسے زندگی کے بڑے مقاصد دے، اسے دے یہ کہ دیکھو اس وقت امت کا حال برا ہے، مسلمانوں کا حال برا ہے، تم نے اچھے مسلمان بننا ہے، دنیا میں بھی اوپر جانا ہے، دین میں بھی اوپر جانا ہے، تمہیں ایسا ڈاکٹر ایسا انجینئر بننا ہے کہ تم دنیا میں بھی ٹاپ پہ ہوگے اور دین میں بھی ٹاپ پہ ہوگے. جب راتیں آئیں گی تو اللہ کے سامنے رو گے، جب لوگوں کے سامنے جاؤ گے تو ان کے ساتھ رحم دل بن جانا. اس طرح سے تم اپنے رول پلے کرنا اور ایسے آگے پروڈیوس بھی کرنا، یہ ہے. انہیں پوری تربیت کرے ان کی، صرف اتنا کافی نہیں کہ وہ تو اسکول بھیج دیا، نہیں. پھر یہ وقت تھا کہ ایسے لوگ پروڈیوس کرتے. پہلے والی جو ہم نے بڑے تاریخ میں نام پڑھے ہیں ان میں اکثر یہی ہوتا ہے، ان کے پیرنٹس نے محنت کی ہوتی. ایک بہت بڑا نام، یہ بات واقعی سنا کے بعد ختم کرتا ہوں. ایک بہت بڑا نام علم میں اور تزکیہ کی لائن میں، ان کی زندگی یہ تھی کہ وہ جو یتیم پیدا ہوئے یعنی والد فوت ہو گئے، اب ماں پہ رہی بات ہے مشکل تھا کہ گھر چلاتی، تو بچہ جب بڑا ہوا اور وہ گلیوں میں کھیلنا وغیرہ لگ گیا تو ماں کو فکر ہوئی کہ یہ بگڑ نہ جائے، اور وہ دعائیں کر دی اللہ تعالیٰ اس کو نیک بنا دے نیک بنا دے، پھر لوگوں سے مشورہ کریے کیا کروں. تو انہوں نے کہا فلاں ایک نیک شخص ہے ان کے پاس بھیج دو، وہ اسے پڑھائیں گے بھی، علم بھی دیں گے، اس کی تربیت بھی کریں گے. تو ماں نے کیا کیا، ان کو بھیجا اور ٹیچر سے جا کے مل کے کیا کہا کہ یہ میں آپ کے حوالے کر رہی ہوں، اس کو آپ نے اللہ کا ولی بنانا ہے، نیک بنانا ہے کہ اللہ کا دوست بن جائے، ولی بن جائے، یہ آپ کی ڈیوٹی. اور اگلی چیز یہ کہی کہ اس کو آپ نے بھیجنا نہیں گھر واپس جب تک یہ اس پہ پہنچے گا، اس مقام میں اس کو نیک سالے دیکھنا چاہتے. استاد پریشان ہو گئے کہ اتنی بڑی ڈیوٹی، تو خیر انہوں نے ایکسپٹ کر لیا. اب وہ بچے تھے، اب چند دنوں بعد ہوم سکنس شروع ہو گئی، انہیں کہا گھر جانا. استاد پریشان کے میں ماں کی بات دیکھوں یا اس کی بات دیکھوں، تو انہوں نے ایک سوچا، اللہ سے دعائیں کی، تو ذہن میں ایک آئیڈیا آیا کہ اس کو میں بتاتا بھی نہیں کیا کروں گا یہ کہ اس کو ایک ٹاسک دوں گا، ہوم ورک دوں گا، اور وہ اتنا ہوگا جو نہیں کر سکے گا، اور میں کنڈیشنل کر دوں گا ہوم ورک کرو گے تو گھر جاؤ گے. تو یہ ان کے ذہن میں آئیڈیا آیا، انہوں نے اسے کام دیا اور کہا کہ یہ کرو گے تو آپ چلے جانا. اب وہ جب اس نے کام دیکھا، اس نے سمجھ گیا کہ یہ تو نہیں ہو سکتا اتنا زیادہ. اب دل میں تڑپ بھی تھی گھر جانے کی، ماں کو دیکھنے کی، تو اس نے دعا کیا کہ اللہ تعالیٰ آپ ہمارے کام کر سکتے ہیں تو وقت میں برکت ڈال دیں، میں کام کر لوں. یہ دعا کی، دو نفل پڑھے تو کام کیے، وہ ہو گئے، سبق یاد ہو گیا، جو ہوم ورک دیا تھا ہو گیا، ٹیچر کے پاس گئے ہو گیا، ٹیچر نے سنا بالکل آ رہا تھا، تو انہیں بھی اندازہ ہو گیا کہ ان کے اس کے ساتھ کی مدد ہے، یہ ایسے عام بچہ نہیں لگ رہا، اس کے ساتھ واقعی کی مدد ہے. تو اس نے کہا کہ جاؤ، میں نے کہا ہے تمہیں کا وعدہ کیا تھا، چلے جاؤ گھر. اب وہ گھر گیا، بڑا ایکسائٹیڈ، گھر نوک کیا تو اندر سے پوچھتی ہیں کون، تو اس نے کہا میں فلاں طالب علم باجی بستامی رحمۃ اللہ علیہ کا وقت. تو انہوں نے کہا کہ میں فلاں، یہ تو نے کہا کہ تم، یہ میرا نہیں ہے بیٹا، میرا بیٹا تو تب آئے گا جب وہ اللہ کا ولی بنے گا، یہ میں نہیں دروازہ کھولوں، استاد غلط نہیں کہہ سکتے، میں نے انہیں ذمہ داری دی ہے. وہ سمجھ گئے کہ کیا معاملہ، ماں تو نہیں کھولے گی دروازہ، وہ واپس چلے گئے استاد کے پاس، بتا دیا کہ نہیں دروازہ کھلا. خیر آئندہ انہوں نے اس چیز کا ذکر چھوڑ دی کہ میں نے گھر جانا. 16 سال بعد اس استاد کو خواب میں آپ صلی اللہ علیہ وسلم کی زیارت ہوتی ہے اور وہ آپ صلی اللہ علیہ وسلم کا کے کہتے ہیں کہ اس کو ولایت کا درجہ مل گیا ہے، یہ نیک صالح اللہ کا ولی بن گیا ہے، اس کو جانے دو. وہ آ کے اپنے اس لڑکے کو جو جوان ہو گیا ہے اس کو گلے لگاتے ہیں، کہا کہ اب جاؤ، جو مجھے ذمہ داری دی گئی تھی وہ پوری ہو گئی. وہ جاتے ہیں ہنستے کھیلتے گھر پہنچتے ہیں، ماں پہلی دروازہ کھولتی ہے، ماں کو بھی اشارہ ہو گیا، وہ اندر آتے ہیں، اس کو کھانا کھلاتی ہے ماں، اس کو چومتی ہے اور پھر اللہ سے دعا کرتی ہے، اے اللہ میں بوڑھی ہو گئی، میں ضعیف ہو گئی، میں تجھ سے یہی دعا کرتی تھی کہ میرا اپنے بیٹے کو نیک صالح دیکھ لوں، میں نے دیکھ لیا، اب تو مجھے اٹھا لے اس دنیا، میرا مقصد برا. اور وہ شخص تھے جنہوں نے آگے امت کو سنبھالا، گمراہیوں سے نکالا. یہ بڑے بڑے اولیاء جنہوں نے بدل دی معاشرے کو، وہ ان کی ایسی تربیت ہوئی، وہ صحیح دیندار تھے. اور ان کے پیچھے کون تھے؟ ان کے پیرنٹس اکثر، کہ ماں کی ایسی دعائیں اس کی ایسی تڑپ تھی کہ جنہوں نے ان کو کر دیا. آج میں بھی کسی کا باپ ہوں، آج میں بھی کسی کی ماں ہوں، مجھے بھی تڑپ دکھانی ہے، اللہ کے آگے رونا ہے کہ اللہ. اور اس کے بعد جو اسباب ہیں لوگوں سے مشورہ کرے کیسے نیک بناؤں اس کو، یہ پورا ٹاسک ہوتا ہے. شکوے کرنا معاشرے کہ یہ کافی نہیں، بلکہ میرے پاس، میں رول پلے کر سکتا ہوں خود بھی اور اپنے بچوں کو تیار کر سکتا ہوں کہ وہ معاشرے کو آگے سنبھالیں. تو ایسا مسلمان بننا، مسلمانی کو سمجھے، دینداری کو سمجھے، ہوتی کیا ہے دینداری، اللہ تعالیٰ کیسا مسلمان دیکھنا چاہتا ہے. تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں کامل دیندار مسلمان بنا دیں. واخر دعوانا الحمد للہ رب العالمین. دعا کریں، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. يا اللہ پاک، آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں آپ کے لیے ہیں. یا اللہ پاک، آپ کا کتنا احسان ہے کہ یا اللہ پاک آپ نے ہمیں مسلمان پیدا کیا دی. یا اللہ پاک ایمان کی نعمت نصیب فرما دی. یا اللہ پاک اپنی رحمت سے اس ایمان کے نور کو کامل فرما دیجئے. یا اللہ پاک اپنی رحمت سے اس ایمان کے نور کو کامل کر دیجئے. یا اللہ پاک کی عمر کا ایک حصہ گزر گیا، یا اللہ پاک لیکن ایمان کی حلاوت نصیب نہ ہوئی، اپنی رحمت سے ہمیں ایمان کی حلاوت نصیب کر دیجئے. ہمارے اخلاق کو سنوار دیجئے، ہمیں لوگوں کے لیے سکون کا باعث بنا دیجئے، ہمارے شر سے لوگوں کو بچا دیجئے. یا اللہ پاک پوری انسانیت کو ہمارے سے سکون مہیا کر دیجئے. یا اللہ ہمیں امت کا سنبھالنے والا بنا دیجئے. یا اللہ پاک ہمارے اندر وہ صفات پیدا کر دیجئے جو آپ ہمارے اندر دیکھنا چاہتے ہیں، جو مسلمانوں کی صفات ہیں. یا اللہ پاک اپنی رحمت سے ہی پیدا کر دیجئے. یا اللہ پاک جو گناہ ہو گئے، جو بھی گناہ ہو گئے آپ کے حق ضائع کیے یا آپ کے بندوں کے حق ضائع کیے، اپنی رحمت سے معاف کر دیجئے. یا اللہ اپنی رحمت سے معاف کر دیجئے. یا اللہ پاک قیامت کے دن کوئی بھی ہمارا گریبان پکڑنے والا نہ ہو، کوئی بھی ہمیں، یا اللہ پاک ہم سے حق لینے والا نہ ہو. یا اللہ پہلے ہی نیکیاں کم ہیں، یا اللہ وہ بھی کوئی لے گیا تو یا اللہ ہمارا کیا بنے گا. یا اللہ اس مخلصی سے بچا لیجئے گا. یا اللہ پاک جو لوگ پریشان ہیں ان کی پریشانیوں کو دور کر دیجئے، جو غم زدہ ہیں ان کے غموں کو ہلکا کر دیجئے. یا اللہ جو جس مسئلے اور مشکل میں اس کو مشکل سے نکال دیجئے. یا اللہ پاک ہم سب کو عافیت والی زندگی نصیب فرمائیے، عافیت و ایمان والی موت نصیب فرمائیے گا، عافیت کے ساتھ حشر کا معاملہ فرما کر بلا حساب بلا عذاب جنت و فردوس نصیب فرما دیجئے. یا اللہ پاک جو بھی خیریں آپ صلی اللہ علیہ وسلم نے مانگی وہ خیریں ہمارے حق میں مقدر کر دیجئے. جن شروع سے پناہ مانگی ان شروع سے پناہ نصیب فرما دیجئے. پوری مسلمان امت پر رحم والا معاملہ فرما دیجئے. ہمارے والدین مشائخ اساتذہ کی صحت عمر برکت پیدا کر دیجئے. جو فوت ہو چکے ان کی مقصد فرما دیجئے. جو بھی ایمان والا فوت ہو گیا سب کی مقصد فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين وبرحمتك يا ارحم الراحمين.